यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। मुलुकमा आज थप 7 जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै कोरोना संक्रमितको संख्या 109 पुग्यो। नेपाली भूमि लिपु लेकमा भारतले एकपक्षीय ढंगबाट सड़क बनाएको भन्ने समाचारप्रति सरकारको ध्यानकर्षण भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। संघीय संसदको वर्षीय अधिवेशन शुरू, कोरोना भाइरसको नियन्त्रणमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा सांसदहरूको जोड़, र लकडाउनमा टेलिभिजन हेर्ने क्रम बढ़दो, भारतमा यस अवधिमा 17 करोड़ले महाभारत र रामायण हेरे। मुलुकमा 7 जना कोरोना संक्रमित थपिएका छन्। आज थप 7 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका 3 जना महिला, त्यसै गरी कपिलवस्तुका 3 जना पुरूष र पर्साका 1 जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। यो सँगै कोरोना संक्रमितको संख्या 109 पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि हिजो नेपालगंजमा थप 1 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित 109 जनामध्ये 18 जना निको भई घर फर्किएका छन्। विभिन्न अस्पतालमा उपचार गराएर 18 जना निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संघीय संसदको वर्षीय अधिवेशन हिजो शुरू भएको छ। प्रतिनिधि सभाको वर्षीय अधिवेशनको प्रारम्भको अवसरमा हिजो विभिन्न राजनैतिक दलका नेताहरूले विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीबाट जोगिनका लागि अहिलेसम्म गरिएका कार्यको समीक्षा गरी विशेष रणनीतिक योजनाबाट नियन्त्रण गर्न सफल हुनुपर्ने बताउनुभयो। सभापति देउवाले प्रमुख प्रतिपक्षी दलले कोरोना विरूद्धमा जिम्मेवारीपूर्वक काम गरेर सरकारलाई सघाइरहेको बताउनुहुँदै अप्ठ्यारो परिस्थितिमा हुन सक्ने भ्रष्टाचार र अनियमितताको विरूद्धमा भने निरन्तर खबरदारी गरिरहेको बताउनुभयो। सभापति देउवाले महामारीका बेला सरकारले विपक्षी दलका नेताको भूमिका मुक्त गर्ने गरी अध्यादेश ल्याउनु, त्यसै गरी सांसदको अपहरण हुनु जस्ता घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउनुभयो। को अधिवेशनको प्रारम्भमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङले विश्वले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा कोरोना विरूद्धको लड़ाईमा सिंगो देश एकजुट हुनुपर्ने आवश्यकता उल्याउनुभयो। उपनेता नेमवाङले बन्दाबन्दीको आवश्यकता र बाध्यता हो भन्नुहुँदै यसको विकल्प नरहेको र सरकारले प्रभावकारी कदम चालेकै कारण देशमा कोरोनाको संक्रमणले भयावह रूप लिन नपाएको पनि उल्लेख गर्नुभयो। उहाँले कोरोना विरूद्धको लड़ाईमा संसद बैठकले आधार तय गर्ने अपेक्षा व्यक्त गर्नुहुँदै प्री बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम, बजेट, कानून निर्माण लगायतका विभिन्न विषयमा यो अधिवेशनमा छलफल हुने भए पनि अहिले प्राथमिकता कोरोना नै रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले कोरोना नियन्त्रणका लागि प्रभावकारी रूपमा कदम चाल्न र नेपाली जनताको जीवन रक्षाको माग गर्नुहुँदै कोरोनाको परीक्षणलाई प्रभावकारी रूपमा हुन नसकेको भन्नुहुँदै परीक्षण व्यापक बनाउन माग गर्नुभयो। उहाँले सरकारले किसानलाई कृषि कर्म गर्न अवरोध गर्न नहुनेमा जोड़ दिनुहुँदै श्रमिक एवं बेरोजगारलाई राहत दिने र जनता जोगाउनेतिर नै अबको बजेट केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। पूर्व प्रधानमन्त्री एवं सांसद डाक्टर बाबुराम भट्टराईले कोरोना संक्रमित थोरै भेटिएको भनेर सरकार ढुक्क भएर बस्न नहुने भन्नुहुँदै नगण्य रूपमा भइरहेको परीक्षणको दायरा बढ़ाउन सरकारसँग माग गर्नुभयो। उहाँले लकडाउन गरेको विषय बाहेक कोरोना विरूद्धको अन्य कार्य सन्तोषजनक हुन नसकेको भन्नुहुँदै विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई विशेष व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। भट्टराईले कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले उत्पादन, संकलन र वितरणको प्रभावकारी प्रबन्ध गर्नुपर्ने, 64 लाख भन्दा बढ़ी विद्यार्थी लकडाउनमा रहेकाले उनीहरूका बारेमा विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतमा रहेका बेखर्ची नेपालीलाई नेपाल ल्याएर उपचार र व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो। उहाँले विश्वका कुनै पनि देशमा अलपत्र परेका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्ने, त्यसै गरी उपचार गर्ने र श्रमसँग जोड्नेतर्फ अब सरकारको ध्यान आकर्षित हुनुपर्नेमा सुझाव दिनुभयो। नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले राहत वितरणमा विभेद भएको, त्यसै गरी एकद्वार प्रणाली लागू हुन नसकेको, स्वास्थ्यकर्मीहरूलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि आइतबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभामा बैठक प्रारम्भ भएकै दिन हिजो 3 वटा अध्यादेश पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2077 र राजनैतिक दल सम्बन्धी दोस्रो अध्यादेश 2077 पेश गर्नुभयो। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले बैठकमा केही अध्यादेश खारिज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश 2077 पेश गर्नुभयो। बैठकले पहिलो संविधान सभाका सदस्य प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवाल र शिवनारायण उरावको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ। बैठकले उहाँहरू दुवैको निधनप्रति शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक वैशाख 28 गते अपरान्ह 1 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभाका नेता दिनानाथ शर्माले सरकारले कोरोना भाइरस विरूद्ध लड्न बेलैमा कदम चालेको हुनाले सम्भावित जोखिमबाट बचाउन सफल भएको बताउनु भएको छ। उहाँले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढ़नुपर्नेमा जोड़ पनि दिनुभएको छ। बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस जोखिम नियन्त्रण र रोकथामका लागि आवश्यक औषधिको व्यवस्था र परीक्षणको दायरालाई फराकिलो तुल्याउन सुझाव दिनुभयो। राजनैतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने कदमले सरकारले लोकप्रियता घट्दै घटाएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता विषय लोकतन्त्र र संविधान विपरीत भएको टिप्पणी गर्नुभयो। सांसद प्रमिला कुमारीले भारतसँग सीमाना जोड़िएका जिल्लामा कोरोना भाइरसको जोखिम बढ़दै गएकाले आवश्यक रोकथाम र सतर्कताका उचित उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनमा सक्रिय र समझदारीपूर्वक रूपमा अघि बढ़न पार्टीका सबै सांसदहरूलाई निर्देशन दिनुभएको छ। हिजो पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले एकताबद्ध प्रयासका साथ अघि बढ़न पनि आग्रह गर्नुभएको छ। संघीय संसदको 6 अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेका कारण प्रधानमन्त्री ओलीले सांसदहरूलाई लिखित निर्देशन दिनुभएको हो। हिजो सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै जेठ 15 गते बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व एवं व्यवस्थालाई ध्यानमा राखेर संसदको कार्यसूची तयार पारिएको जानकारी दिनुभयो। सभामुख सापकोटाले COVID-19 को महामारीलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले लिपुलेखमा भएको पछिल्लो घटनाक्रमबारे नेपाल सचेत रहेको बताउनु भएको छ। नेपाल भारत र चीनबीचको त्रिदेशीय सीमा क्षेत्रमा एकपक्षीय ढंगबाट सड़क निर्माण भएका समाचारहरू आएपछि प्रतिक्रिया दिनुहुँदै मन्त्री गेवालीले यसबारे सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ। मन्त्री गेवालीले यसबारे भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई स्थितिको अध्ययन गरी सरकारलाई जानकारी गराउन निर्देशन दिने पनि जानकारी दिनुभयो। राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन हुनुभएको छ। कांग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले हिजो उहाँलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम उहाँलाई राष्ट्रिय सभाको संसदीय दलको सचेतकमा मनोनयन गर्नुभएको हो। यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको सचेतक रहनुभएकी सांसद सरिता प्रसाईको गत फागुन 19 गते राष्ट्रिय सभामा 2 वर्ष कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेच हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकार विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्ने योजनामा अघि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने खालको सरकारको कुनै मनसाय नरहेको प्रश्न पार्नु भएको छ। सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रूपमा लिएको बताउनुहुँदै उहाँले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी नेपालीलाई उद्धार गरी ल्याउने तयारी भइरहेको बताउनुभयो। मन्त्री यादवले विदेशमा कति नागरिक छन् भन्ने एकिन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्नुहुँदै परराष्ट्र मन्त्रालय मार्फत श्रमिकको दर्ता गर्ने प्रक्रिया शुरू भएको जानकारी दिनुभयो। बैठकमा समितिका सदस्य देवेन्द्र पौडेल, बिन्दा पाण्डे, सुजाता परियार लगायतले देशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन सरकारका तर्फबाट कस्तो पहल भइरहेको छ भनी जिज्ञासा राख्नु भएको थियो। उहाँहरूले विदेशमा रहेका कतिपय नागरिक कोरोना संक्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेकाले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण का लागि हिजो देशभर चिकित्सक स्वास्थ्यकर्मी परीक्षण किट र आवश्यक स्वास्थ्य सामग्री पठाएको जनाएको छ। स्वास्थ्य सेवा विभागले हिजो नेपाली सेनाको स्काई ट्रक हेलिकप्टर मार्फत आशंकित क्षेत्रमा प्रारम्भिक परीक्षण र पहिचानका लागि आरडीटी तथा पुष्टिका लागि पीसीआर विधिका परीक्षण किट सहित स्वास्थ्य सामग्री एवं नेपाली सेना र नेपाल सरकारका चिकित्सक स्वास्थ्यकर्मी विभिन्न क्षेत्रमा पठाएको जानकारी दिएको छ। के अन्तर्राष्ट्रिय प्रसंग, चीनले विदेशी भवनहरूको नकल गरिएर निर्माण गरिएका सबै सार्वजनिक भवन तथा संरचनाहरूप्रति कठोर नीति लिने भएको छ। चीन सरकारले अबदेखि सार्वजनिक स्थलमा विदेशी डिजाइनका कुनै पनि संरचना नबनाउन निर्देशन जारी गरेको छ। विदेशी डिजाइनले मौलिक संस्कृतिमा असर पर्ने भएकाले अबदेखि चिनिया ढाँचाहरूलाई नै प्रवर्धन गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख गरिएको छ। भारतको महाराष्ट्रमा 16 मजदूरको रेलले किचेर मृत्यु भएको सम्बन्धमा अधिकारीहरूले छानबिन शुरू गरेका छन्। कामदारहरू लकडाउनका बेला घर फर्कन रेल कुरेर बस्ने क्रममा रेलको लीगमै निदाएको र त्यही बेला मालवाहक रेल आएर उनीहरूलाई किचेको बताइएको छ। भारतमा एउटा राज्यबाट अर्को राज्यमा काम गर्न गएका लाखौं श्रमिकहरू लकडाउनपछि घर फर्कन नपाउँदा ठूलो समस्या उत्पन्न भएपछि सरकारले विशेष रेल सेवाको व्यवस्था गरेको छ। कामदारहरू 36 किलोमिटर पैदल हिँडेर औरंगाबादमा रेल भेटाउन हिँडेका र थाकेको हुनाले रेलको लीकमै सुतेको बताइएको छ। उनीहरू लकडाउनका बेला रेल गुड्दैन भन्ने विश्वासका साथ रेलकै लीकमा सुतेको उल्लेख गरिएको छ। बेलायतका विमान सेवाहरूले सरकारले आयरल्याण्ड बाहेक अरू देशबाट आउने सबैलाई 14 दिन क्वारेन्टाइनमा राख्ने प्रावधान लागू गर्ने जनाएका छन्। सरकारले यो महिनाको अन्त्यतिर यस्तो प्रावधान लागू गर्ने र यात्रुहरूले आफ्नो घरमै बस्न सक्ने बताइए पनि विदेशी नागरिकहरूले भाड़ामा कोठा लिएर क्वारेन्टाइनमा बस्न पाउने वा नपाउने भन्ने विषयमा भने केही प्रश्न गरेको छैन। बेलायतका विमानस्थलहरूले यस्तो नीतिले अर्थतन्त्र मात्र प्रभावित नभई वृहत समुदायमा पनि ठूलो असर पर्ने बताएका छन्। कोरोना संक्रमणबाट बस्न मानिसहरू लकडाउनमा घरभित्रै बस्नुपर्ने बाध्यताले टेलिभिजनका दर्शकहरू बढ़ेर गएका छन्। भारतमा लकडाउनका बेला 17 करोड़ मानिसले प्रसिद्ध धार्मिक सिरियल रामायण र महाभारत हेरेका छन्। सन् 80 र 90 दशकको अति लोकप्रिय ती सिरियलहरू अहिले फेरि हेर्ने क्रम बढ़ेर गएको छ। विश्वमा सबैभन्दा बढ़ी टेलिभिजन हेर्ने टेलिभिजन सिरियलमा गेम अफ थ्रोनस रहँदै आएकोमा त्यसलाई महाभारतले उछिनेको छ। र कोरोना भाइरसको महामारीबाट विश्वभर हालसम्म 2,76,216 जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या 40,12,848 पुगेको छ भने उपचारपछि निको भई घर फर्कनेहरूको संख्या 13,85,184 पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मृत्यु हुनेहरूको संख्या हालसम्म 78,615 पुगेको छ। त्यसै गरी बेलायतमा 31,241, इटलीमा 30,201, स्पेनमा 26,299 जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा 1,985 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अब मौसम, आज देशका पहाड़ी भागमा सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही मेघगर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 6:43 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। मुलुकमा आज थप 7 कोरोना संक्रमण पुष्टि, यो सँगै कोरोना संक्रमितको संख्या 109 पुग्यो। नेपाली भूमि लीग पुल एकमा भारतले एकपक्षीय ढंगबाट सड़क बनाएको भन्ने समाचारप्रति सरकारको ध्यानकर्षण भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। संघीय संसदको वर्षीय अधिवेशन शुरू, कोरोना भाइरसको नियन्त्रणमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा सांसदहरूको जोड़ र लकडाउनमा टेलिभिजन हेर्ने क्रम बढ़दो, भारतमा यस अवधिमा 17 करोड़ महाभारत र रामायण हेरे। बिहान 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।